بسم الله الرحمن الرحيم. آج کے نبی کی حمد کے متعلق حمد مدہ اور شکر کے درمیان فرق بتلایا گیا تھا. حمد کے سلسلے میں ایک بات یہ ہے کہ اس کے شروع میں جو الاسلام آیا ہے الحمد، یہ کون سا الاسلام ہے؟ بعض مفسرین کی رائے یہ ہے کہ یہ استغراق کے لیے ہے. استغراق کا مطلب یہ ہے کہ تمام تعریفیں جو بھی ہو سکتی ہیں وہ صرف اور صرف اللہ سبحانہ وتعالیٰ کے لیے ہیں. نمبر دو، بعض حضرات کا خیال یہ ہے کہ یہ اسلام جنس کے لیے ہے، یعنی حمد اور تعریف کا ہر ہر فرد اور حمد کی حقیقت وہ صرف اللہ سبحانہ وتعالیٰ کے لیے ہیں. نمبر تین، بعض حضرات کی رائے یہ ہے کہ یہ عہد کے لیے ہیں. اگر اس کا الاسلام عہد کے لیے مانے تو مطلب یہ ہوگا کہ اللہ سبحانہ وتعالیٰ کی تعریف کے لیے جو متعین کلمات، مخصوص کلمات قرآن اور حدیث میں آئے ہیں وہ صرف اور صرف اللہ تعالیٰ کے لیے ہیں. یہ عہد کی صورت میں مانا ہو جائے گا. پہلی رائے جمہور کی ہے جو الاسلام کو استغراق کے لیے مانتے ہیں. دیکھو، حمد تو حقیقت کے اندر صرف اور صرف اللہ تعالیٰ ہی کے لیے ہوتی ہے. بعض مرتبہ انسان کی بھی حمد اور تعریف کرتا ہے. یہ جو حمد ہے انسان کے لیے، وہ بھی حقیقت میں اللہ سبحانہ و تعالیٰ کی حمد ہے. اس لیے کہ کسی انسان کے اندر کوئی خوبی اور کمال ہوتا ہے جس کی بنیاد پر دوسرا انسان اس کی تعریف کرتا ہے، تو وہ خوبی اور کمال اس انسان کا اپنا ذاتی نہیں ہے بلکہ وہ اللہ سبحانہ و تعالیٰ کا عطیہ ہے، اللہ تعالیٰ کی وہ دین ہے. اس لیے کسی انسان کی تعریف وہ حقیقت میں اللہ سبحانہ و تعالیٰ کی تعریف ہے. بعض حضرات نے حمد کی حقیقت بیان کی کہ حمد کی حقیقت کیا ہے. اقادیر صوفیہ سے منقول ہے کہ تین چیزیں حمد کی حقیقت میں شامل ہیں. نمبر ایک، نعمت کے دینے والے کو انسان پہچانے ہیں کہ نعمت کتنے بھی اس دینے والے کی معرفت اور پہچان حاصل ہے. نمبر دو، جو نعمت اس کو دی گئی اس نعمت کے اوپر راضی اور خوش بھی رہے. اور نمبر تین، جب تک جسم کے اندر قوت ہے، طاقت ہے، وہاں تک نعمت دینے والے کی نافرمانی نہ کرے. یہ تین چیزیں حمد کی حقیقت ہے. حمد کی سلسلے میں کچھ احکام بھی مختصراً دیکھ لو. پہلا حکم یہ ہے کہ جمعہ کے خطبے کے اندر اگر کسی امام نے کھڑے ہو کر کے صرف الحمدللہ کہہ دیا تو اس کی وجہ سے فرض خطبہ ادا ہو جائے گا. آگے پھر چاہے کچھ نہ کہے. جیسے کہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ جب خلیفہ مقرر ہوئے اور آپ منبر نبوی کے اوپر جب تشریف لائے تو صرف الحمدللہ پہلی مرتبہ میں کہہ سکے. پھر ان پر ایک کیفیت طاری ہوئی اور روتے ہی رہے اور نیچے اتر کر کے آپ نے نماز پڑھا دی. تو معلوم ہوا کہ صرف الحمدللہ کہنے سے خطبہ جمعہ کی فرضیت ادا ہو جائے گی. نمبر دو, چھینک آنے کے بعد الحمدللہ پڑھنا سنت ہے. نمبر تین, دعا کے شروع میں اور نکاح کے خطبے میں الحمد کا پڑھنا یہ مستحب ہے. اس کا شریف میں آپ روایت پڑھو گے جس سے معلوم ہوتا ہے کہ نکاح کے خطبے کے شروع کے اندر الحمد پڑھی جائے, یہ مستحب عمل ہے. نمبر چار, گندگی والی جگہ پر الحمدللہ پڑھنا یہ مکروہ ہے. نمبر پانچ, معصیت اور گناہ سے کوئی خوشی حاصل ہو اور حرام چیزوں کے ذریعے سے آدمی کو کوئی خوشی حاصل ہو, لذت حاصل ہو, ایسے موقع پر الحمد کا پڑھنا یہ حرام ہے. جیسے ٹی وی دیکھ کے گئے الحمدللہ, یہ حرام ہے. یہ تو الحمد کے متعلق کچھ باتیں ہو گئی. مذہب اسلام کے اندر حمد کی بڑی اہمیت رہی ہے اور حمد کا بڑا اونچا مقام رہا ہے. چنانچہ اسلام نے اللہ سبحانہ و تعالیٰ کا کلام یعنی قرآن مجید, اس کی ابتدائی اللہ کی حمد سے ہوئی ہے, الحمدللہ رب العالمین. کلام الہی قرآن جو اسلام کی اہم ترین کتاب ہے, اس کی ابتدا بھی اللہ کی حمد سے. نمبر دو, پیغمبر آخر الزمان صلی اللہ علیہ وسلم کا نام نامی اسم گرامی یہ بھی محمد اور احمد ہے, جس میں حمد کا معنی ہے. محمد کا مطلب یہ ہوتا ہے کہ ایسی ذات جس نے پسندیدہ فضائل جمع کر دیے گئے ہو. محمد کا لغوی معنی ہی ہوتا ہے کہ ایسی ذات جس نے صفات محمودہ, کمالات محمودہ جمع کر دیے گئے ہو. اور احمد کے اندر بھی حمد کا معنی ہے. نمبر تین, میدان قیامت میں نبی کریم صلی اللہ علیہ وسلم کو جو صفات کا اعلیٰ مقام نصیب ہوگا وہ بھی مقام محمود ہوگا. इसके लिए उम्मत हर अजान के बाद दुआ मांगती है, आती मुहम्मदन वसीलत वल फबीला वबअथु मकामन महमूद। नंबर 4, मैदान कयामत के अंदर एक झंडा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दस्ते बाबरकत में होगा। जब आप कब्र अतहर से निकलेंगे तो आपके दस्ते बाबरकत में एक झंडा होगा और उस झंडे को लेकर के आप महशर में पहुँचेंगे। उस झंडे का नाम आया है हदीस में लिवाए हम्द, हम्द का झंडा। और उस झंडे के नीचे उम्मत के लोग एक इम्तियाजी शान के साथ खड़े होंगे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक हाथ में झंडा, उस झंडे के नीचे उम्मत के लोग इम्तियाजी शान से खड़े होंगे। उन खड़े रहने वाले लोगों का लकब होगा हम्मादून। वो लिवाए हम उसके नीचे खड़े रहने वाले हम्मादून। और कयामत के दिन जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम शफाअत कुबरा फरमाएंगे, बड़ी शफाअत, जिस शफाअत की बरकत से हिसाब किताब शुरू होगा, जिस शफाअत का फायदा तमाम अहले महशर को पहुँचेगा, मोमिनीन काफिरीन नाफरमान सब को, उस शफाअत कुबरा के मौके पर हुजूर अल्लाह की बारगाह में तवील सजदा फरमाएंगे और उसमें अल्लाह ताला के हम्द के अजीब गरीब कलिमात कहेंगे। ये कलिमात उसी दिन आप सल्लल्लाहु अलैहि वसल्लम के दिल और जबान पर आएंगे। तो गोया कि हम्द ही हम्द है हर जगह के ऊपर। मजहब इस्लाम के अंदर अल्लाह की हम्द का बड़ा हम और बड़ा ऊंचा मकाम है। अल्हम्दुलिल्लाह ये लाम इख्तिसास के वास्ते है, लिल्लाह के शुरू के अंदर जो है वो इख्तिसास के वास्ते लाया गया है, यानी हम्द खास है बारी सुबहानहु व तआला के वास्ते। मुफस्सिर मरहूम ने हम्द के बाद सलातो सलाम को जिक्र फरमाया है। सलातो सलाम को लाने की वजह क्या है? आमतौर पर भी किताबों में हम्द के बाद सलातो सलाम का जिक्र आता है। नंबर 1, अल्लाह सुबहानहु व तआला की तरफ से ये दीन की जो अजीम शान अमानत और नेमत हम लोगों को नसीब हुई, इसके लिए वास्ता और जरिया है हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ात बाबरकात। तो उस वास्ते नेमत को भी हमें याद रखना चाहिए कि अल्लाह के यहाँ से ये दीन की अमानत हुजूर लाए, हुजूर वास्ता बने, इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम को याद करके आपकी खिदमत में सलात और सलाम पेश किया जा रहा है। नंबर 2, दूसरी हिकमत ये समझ में आती है कि दुरूद की बरकत से दुआएं कबूल होती है। तो किताब के शुरू के अंदर भी दुरूद और किताब के आखिर के अंदर भी दुरूद, तो गया कि ये तस्वीर, ये किताब, ये तफसीर अल्लाह की बारगाह के अंदर मकबूल हो जाए। तो दुरूद को अवलन व आखिरन जिक्र की बरकत से अमल कबूल, दुआएं कबूल होती है। तो गोया के ये तकसीर लिखने वाला अमल, तकसीर पढ़ने का अमल, पढ़ाने का अमल, ये भी अल्लाह की बारगाह के अंदर मकबूल हो जाए। ये दुरूद सलाम की हकीकत क्या है? दुनियावी एतबार से जो मुलुक और बादशाह होते हैं, जो बड़े लोग होते हैं, उनके आगे पीछे अलकाब और आदाब लगते हैं। तो दुरूद और सलाम ये लकब हैं अंबिया अलैहिस्सलाम के वास्ते। हज़रत अंबिया अलैहिस्सलाम का जो अल्लाह ताला के यहाँ एक आली मकाम है, उस आली मकाम के पेशे नजर ये उनके लिए एक आली लकब है दुरूद और सलाम। और जिस तरीके से पूरी उम्मत दीन के मामले में नबी के ताबे है, इस तरीके से दुरूद और सलाम के अंदर भी उम्मत नबी के ताबे है। जिस तरीके से दीन के मामले में उम्मत नबी के ताबे है, दुरूद के अंदर भी उम्मत नबी के ताबे है। यानी लफ्ज़े सलात घेरे नबी के वास्ते डायरेक्ट बिला वास्ता इस्तेमाल नहीं कर सकते, नबी के ताबे होकर के इस्तेमाल करना उसको जायज है। सलात के माने क्या है? सलात का माना तो आपको मालूम है दुआ, दूसरा माना भी मालूम है रहमत। मुफस्सिरीन फरमाते हैं कि लफ्ज़े सलात जब मुतलक बोला जाता है तो दुआ और रहमत के माने में आता है, लेकिन जिस सलात का हुक्म दिया गया, जैसे कहा गया या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि, जिस सलात का हुक्म दिया गया उससे मुराद है तलबे रहमत, के नबी के लिए रहमत को तलब करना। सलात की निस्बत जब अल्लाह ताला की तरफ होती है तो उसका माना आता है रहमत को उतारना। जब मलाइका की तरफ निस्बत होती है तो माना होता है इस्तिग़फ़ार करना। और जब इंसान की तरफ निस्बत होती है तो माना आता है दुआ करने के। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर सलात और दुरूद भेजना, ये वो मुबारक अमल है जो कबूल हो ही जाता है, जिसके मकबूल होने की हदीस शरीफ से बशारत है। जबकि दूसरे आमाल में तो खतरा लगा रहता है कबूल हुआ नहीं हुआ। दूसरी बात ये है कि ये सलात ऐसा अमल है कि खुद अल्लाह सुबहानहु व तआला उसको करते हैं, अल्लाह के मलाइका उसको करते हैं, और उसी को करने के लिए अल्लाह ने मोमिनीन को हुक्म दिया। ये वो मुबारक अमल है जिस मुबारक अमल में अल्लाह, उसके फरिश्ते और आमतुल मोमिनीन सब मुश्तरक है, सब करते हैं। इन्नल्लाह, शुरुआत हुई अल्लाह ताला से, वो मलाइका भी फरिश्ते भी, दोनों तो करते ही ये सलात वाला अमल। फिर मोमिनीन को शामिल किया गया या अय्युहल्लज़ीना आमनू सल्लू अलैहि व सल्लमू तस्लीमा। इसलिए मुफस्सिरीन ने एक अजीब और गरीब नुक्ता इस पर लिखा है कि अल्लाह सुबहानहु व तआला ने हजरत आदम अलैहिस्सलाम को मस्जिदुल मलाइका बनाया है। ये कितनी बड़ी शराफत और सआदत की बात है कि मलाइका अल्लाह के हुक्म से आदम अलैहिस्सलाम को क़िबला बना करके सिजदा करे। लेकिन उससे भी अफजल काम है सलात का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर उतरना। इसलिए कि सजदा का काम सिर्फ मलाइका ने किया, جبکہ درود کا کام نبی کریم صلی اللہ علیہ وسلم پر خود اللہ تعالیٰ کرتے ہیں. اسی لیے اس سجدہ ملائکہ سے بھی صلات علی النبی من اللہ تعالیٰ یہ افضل ہے اور اعلیٰ مقام رکھتا ہے, اور اس سے نبی کریم صلی اللہ علیہ وسلم کی افضلیت برتریت کا ثبوت ہوتا ہے. سلام کس کو کہتے ہیں؟ سلام کے دو معنی آتے ہیں. ایک وہ معنی تحیہ, تحیہ کے معنی کیا؟ آداب بجا لانا. جیسے صبح صبح کو آپ کو ملا صباح الخیر گڈ مارننگ, یہ آداب بجا لانا ہے. تو سلام بمانا التحیہ یعنی آداب بجا لانا. ایک مومن دوسرے مومن کے ملے کر, اور سلام کا دوسرا معنی ہے دعا, سلامتی کے معنی میں. درود کے لیے ایک مسئلہ یہ سمجھ لو کہ زندگی میں ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم پر درود پڑھنا فرض ہے, اور نماز میں جو پڑھا جاتا ہے وہ اگر کسی نے پڑھ لیا تو زندگی والی فرضیت کی طرف سے وہ کافی ہو جائے گا, پھر الگ سے باہر پڑھنے کی ضرورت نہیں ہے. نمبر دو, جب کبھی بھی نبی کریم صلی اللہ علیہ وسلم کا ذکر بابرکت آئے تو درود پڑھنا بعض علماء کے نزدیک واجب ہے ہر ہر مرتبہ, اور بعض علماء یہ فرماتے ہیں کہ مجلس میں ایک مرتبہ پڑھنا واجب اور ہر مرتبہ پڑھنا مستحب. نمبر تین, نماز فرض کے قاعدہ اخیرہ میں درود کا پڑھنا یہ مستحب اور سنت ہے, اور عام حالات کے اندر درود پڑھتے رہنا یہ بہت اچھا اور پسندیدہ عمل اور بڑی پیاری دعا ہے, بڑا پیارا اور مقبول وظیفہ ہے. مؤلف نے صلاۃ و سلام کے ساتھ نبی کریم صلی اللہ علیہ وسلم کا اس میں بابرکت بھی ذکر فرمایا. پورے قرآن کے اندر آپ صلی اللہ علیہ وسلم کا اس میں بابرکت چار جگہ پر آیا سب سے کم, اور یہ بھی جہاں آپ کی نبوت کا اثبات مقصود تھا ان جگہوں کے اوپر اللہ تعالیٰ نے آپ کا ذکر کا نام کے اثبات فرمایا ہے. کہتے ہیں کہ یہ نام آپ کے جد مرحوم جد محترم نے رکھا تھا, کیونکہ آپ صلی اللہ علیہ وسلم کے والد بزرگوار کا تو آپ کی ولادت باسعادت سے پہلے انتقال ہو چکا تھا, آپ کے والد تو وفات پا چکے تھے, اس لیے دادا عبد المطلب نے آپ کا نام محمد رکھا. یہ محمد اور احمد نام کی خصوصیت یہ ہے کہ اہل عرب اس نام کو جانتے تو تھے, متعارف تو تھے, لیکن اپنی اولاد کا نام رکھنے کا عربوں میں عام رواج ہی نہیں تھا. گویا یوں کہو کہ اللہ سبحانہ وتعالی نے یہ مبارک نام اپنے نبی کے لیے محفوظ رکھا تھا کہ کوئی اس نام کو نہ رکھے. عام طور پر ساز و نادر کہیں کہیں ذکر ملتا ہے یہ نام رکھنے کا, باقی عام طور پر اس نام کا رواج عربوں میں نہیں تھا. کہ اللہ تعالیٰ نے اپنے نظام تکوینی میں اپنے نبی کے مبارک نام کی حفاظت فرمائی, یہ عظمت کی دلیل ہے اس مبارک نام کے واسطے. آل سے مراد لینا ایسے تو نبی کریم صلی اللہ علیہ وسلم کے اہل خانہ کو مراد لیتے ہیں, آل جن کے لیے صدقہ لینا حرام ہے, لیکن بہتر یہ ہے کہ آل سے مراد لیا جائے کلو مؤمن تقی، ہر متقی مسلمان قیامت تک یہ نبی کریم صلی اللہ علیہ وسلم کی آل میں شامل ہے. اور جنود جندن کی جمع ہے لشکر، جند سے مراد ہے یہاں پر جن جن لوگوں نے دین اسلام کی خدمت کی، دین اسلام کی اطاعت اور حفاظت کا کام انجام دیا، چاہے تلوار اور سیف اور قتال اور جہاد کے ذریعے سے، چاہے قلم کے ذریعے سے، چاہے لسان کے ذریعے سے، چاہے درس تدریس کے ذریعے، چاہے دعوت و تبلیغ کے ذریعے، چاہے تزکیہ اور احسان کے ذریعے، جن لوگوں نے جس اعتبار سے بھی دین کی اطاعت اور حفاظت کا کارنامہ انجام دیا، وہ سارے حضرات جنود سے مراد ہے. وہ جنود ہی صحابی کے متعلق ایک بات ذہن میں رکھنا کہ جس انسان نے ایمان کی حالت میں نبی کریم صلی اللہ علیہ وسلم کو دیکھا اور ایمان کی حالت کے اندر اس کی وفات ہوئی، اس کو کہا جاتا ہے صحابی. ایمان کی حالت میں زیارت اور وفات بھی ایمان کی حالت میں، اس کو کہتے ہیں صحابی. یہ صحبت سے ماخوذ ہے، صحبت نبوی اتنی اونچی چیز ہے کہ اس کی برکت سے انسان صحابی بن جاتا ہے. اور یہ اتنا عالی لقب ہے کہ پھر حضرات صحابہ کے لیے اور کسی لقب کی ضرورت نہیں پڑتی. اس لیے حضرات صحابہ کے آگے علامہ یا حضرت دامت برکاتہم العالیہ ایسا سب نہیں بولتے، یہ سب چھوٹے لقب ہے صحابہ کے لیے. جی جلال الدین محلی رحمۃ اللہ علیہ استاد کے درجے میں ہیں، اور علامہ جلال الدین سیوطی رحمۃ اللہ علیہ ان کے شاگرد کے درجے کے اندر ہے. جلال الدین محلی کی ولادت 791 ہجری کے اندر ہوئی اور وفات 964 ہجری کے اندر ہوئی، جبکہ علامہ جلال الدین سیوطی رحمۃ اللہ علیہ کی وفات 910 ہجری کے اندر ہوئی. یہاں ایک بات اور دیکھو کہ ہمارے یہاں جو تفاسیر ہے وہ تفاسیر القرآن، یہ بھی قرآن مجید کی ایک اہم ترین خدمات میں سے ہے. قرآن کریم کی اس امت نے مختلف ماہ سے خدمت کی، اور اس امت محمدیہ کا عجیب و غریب بے مثال کارنامہ ہے. دنیا کی کسی قوم نے اللہ کی دی ہوئی کتاب کی ایسی خدمت نہیں کی جو اس امت نے کتاب اللہ کی خدمت انجام دی. اس کی ایک حرف کو من وعن، اس کی ادائیگی کے نہج اور طریقے کے ساتھ محفوظ رکھا. کتنا عظیم کارنامہ جو حفاظ قرآن کے ذریعے سے انجام دیا گیا. پھر دور رسالت کے اندر عربوں کے مختلف قبائل تھے، مختلف قبیلوں میں مختلف الفاظ کو بولنے کے طریقے الگ الگ تھے، جس کی برکت سے قرآن کی مختلف قراتیں وجود کے اندر آئی. ان تمام تر لہجوں اور قراتوں کے ساتھ اس امت نے قرآن کو محفوظ رکھا، جو قرائے کرام کا اہم ترین کارنامہ. پھر جس انداز سے نبی کریم صلی اللہ علیہ وسلم نے قرآن کریم کو ادا فرمایا، قرآن کے حروف اور الفاظ کو ادا فرمایا، اور جس طرح نازل ہوا اس کی ادائیگی، لب و لہجہ، اس کا نہج امت نے محفوظ رکھا، جو کارنامہ مجھے مجوین نے انجام دیا. फिर नंबर आया कुरान के महानी मजामीन मफाहीम का, तो ये कारनामा उम्मत के मुफस्सिरीन ने अंजाम दिया, अहम तरीन खिदमात। इस उम्मत ने तो ऐसे ऐसे कारनामे अंजाम दिए कि कुरान के आयतें कितनी वो गिन डाली, कुरान में जबर कितने गिन डाले, कुरान में जेर कितने गिन डाले, कुरान में जो है नुक्ते कितने वो गिन डाले, अलीफ कितनी गिन डाली, कितने हरूफ तहज्जी के हरूफ है पूरे कुरान में, कितने कौन सा हरफ तहज्जी कितनी मरतबा आया है वो भी इस उम्मत ने गिन डाला है। ये उम्मत का बेमिसाल कारनामा है अल्लाह सुबहानहू व तआला की किताब के साथ, और ये सब उसमें शामिल है। इन्ना नहनु नज़्ज़लना ज़िक्र व इन्ना लहु लहाफ़िज़ून, फिर इसमें से अहकाम मुस्तंबत किए मुज्तहिदीन ने, उसके बलागत मानी फसाहत को वाज़े किया अइम्मा बलागत व मानी ने, इसमें ना हुआ सर्फ की जो करिश्मा साजियां हैं उसको अलमाए ना हुआ और सर्फ ने दुनिया के सामने वाज़े किया, और उसने अदब के जो आला अनोखे अंदाज से जिक्र किया वो अलमाए अदब ने लोगों के सामने उसको वाज़े किया। हर एतबार से कुरान करीम के खदमात अंजाम दी गई, यहाँ तक के उसकी किताबत कैसे करनी, उसको लिखना कैसा, उसको उलमाए रस्म ने उसकी खिदमत अंजाम दी और उसको एक फन की हैसियत दे दी। फन रस्म लिल कुरान, कुरान का रस्म कैसे होना चाहिए, एक मुस्तकिल फन की हैसियत इख्तियार कर गया। ये बेमिसाल कारनामा है। गर्ज ये कि इसकी मुख्तलिफ अनवा की खिदमतों में से एक खिदमत है इसके मानी मजामीन मफाहीम निकात हिकमतों को तफासीर के जरिए से आम करने की खिदमत। अब ये जो तफासीर लिखी गई और लिखी जा रही है वो तीन तरह की। नंबर एक, निहायत वजीज और मुख्तसर, इसकी मिसाल आपके सामने है, जला लेंगे। कुरान के अल्फाज से चंद ही अल्फाज ज्यादा है, कितनी वजीज और मुख्तसर सकती है, ऐसी और तफासीर भी है। नंबर दो, मुतवस्सित दर्जे की, जैसे कि तफसीर बैबावी है, तफसीर कश्याफ है, तफसीर कुर्तुबी है, ये सब मुतवस्सित दर्जे की तफसीर है। और नंबर तीन, मुफस्सल तफसीरें, जैसे इमाम राज़ी रहमतुल्लाह अलैह की तफसीर कबीर ले लो, बहुत मुतव्वल है, लंबी चौड़ी बातें उन्होंने लिखी है। फिर यही कि कुरान करीम की तफासीर की तीन और अलग अलग नाहियतें हैं। नंबर एक, बात तफसीरें ऐसी है कि उसने सिर्फ रिवायात आसार लिखे और जमा किए गए हैं, यानी महज नकलियात की रोशनी में तथ्य है, हदीस आसार सहाबा बस और कुछ नहीं। जैसे कि मुफस्सिर उम्मत हजरत अब्दुल्लाह इब्न अब्बास रजी अल्लाह ताला अन्हुमा से जो मनकूल चीजें जमा कर दी गई तफसीर इब्न अब्बास के नाम से, जो पहले अरबी में शाये होती थी अब उर्दू के अंदर शाये हो गई। अल्लामा सूफी रहमतुल्लाह अलैह ने भी ऐसे आसार तफासीर के जमा किए अद्दुर्रुल मंसूर के नाम से। नंबर दो, कुरान की तफसीर दिरायत और अकलियात की रोशनी में, समझ फहम اور نمبر تین جو اعلیٰ اور افضل طریقہ ہے کہ نقل اور عقل, روایت اور درایت دونوں کو جمع کر کے قرآن مجید کی تفسیر کی جائے. ہمارے سلف کا یہی معمول رہا ہے اور تفسیر جلالین بھی اسی کے قبیل سے ہیں کہ اس میں درایت بھی ہے, روایت بھی ہے, عقل بھی ہے, نقل بھی ہے, سب ہے اس کے اندر. یہ تو ایک انداز ہو گیا اس تفسیر جلالین کے متعلق. اب صرف آپ کی دلچسپی کے لیے یہ بات بھی سن لو کہ قرآن کریم کی کچھ گنتی, 60 منزل ہے قرآن میں, 30 پارے ہیں قرآن میں, 114 سورتیں ہیں قرآن میں, تقریباً 6,666 آیات ہے قرآن میں, ۸۶,430 الفاظ ہیں قرآن میں, 86430, 322,671 حروف ہے قرآن میں, 322,671 حروف قرآن میں ہیں, 53,243 زبر قرآن میں ہیں, 53,243 زبر قرآن کے اندر ہیں, 39,582 زیر قرآن میں ہیں, 8,804 پیس قرآن میں ہیں, 8,804 پیس, اور نقطے 105,682, 105,682 نقطے قرآن کے اندر ہیں, ایک ہزار سات سو اکہتر مد ہے قرآن میں, 1,771 مد قرآن میں ہیں, 1,253 تسبیح ہیں, 1,253 تسبیح ہے قرآن میں, 1,253 یہ ہو گئی قرآن کے متعلق مختصر ادبی معلومات, تاکہ قاف کتنے, الف کتنے, لام کتنے, نون کتنے, ہا کتنے, یہ سب گنتی موجود ہے. لوگوں کی چاہتیں مختلف ہوتی ہیں. رائے کے مقدمے میں آپ نے پڑھا تھا نا, وَلِلنَّاسِ کی سیما یا سکون مذاہب, بعض لوگ مختصر چاہتے ہیں, بہت لمبا نہیں ہونا چاہیے, اختصار. انہوں نے علامہ جلال الدین محلی رحمۃ اللہ علیہ کی تفسیر جب آئی تو دیکھا کہ کتنی مختصر جامع تفسیر ہیں, اور ان کا تو انتقال ہو گیا ہے, تو لوگوں کی چاہت یہ ہوئی کہ جو ابتدائی پارے باقی ہے وہ کام ہونا چاہیے. لہذا لوگوں کے اس اشتیاق کو میں نے پورا کرنے کے لیے قلم اٹھایا. سورۃ البقرۃ مدنی رسم, لفظ سورت کے سلسلے میں سال گزشتہ آپ نے بہت ساری باتیں پڑھ لی تھی, لیکن پھر بھی بطور دور کے آپ کے وقت تھوڑا سا لے لیتے ہیں. لفظ سورت کیا چیز ہے؟ لفظ سورت کے سلسلے میں پہلا قول یہ ہے کہ اس کا لغوی معنی آتا ہے العبانت. عبانتن کے معنی آتے ہیں جدا ہونے کے, اور آپ کو تو یہ بات معلوم ہے ہی ہے لغوی اور اصطلاحی معنی کے درمیان میں کوئی نہ کوئی مناسبت تو ضرور ہوتی ہے. تو قرآن کی سورت کو سورت کیوں کہتے ہیں؟ علی بانے کے زمانے پہ جدا ہونے کے آتے ہیں. تو سورت کو سورت اس لیے کہا جاتا ہے کہ ہر سورت دوسری سورت سے جدا ہوتی ہے. نمبر دو، سورت کا معنی الارتفاع، بلندی. کیا معنی بلندی کے؟ نمبر ایک، جس قدر ہم سورت پڑھتے جائیں گے منزل منزل بلندی کی طرف ہم جائیں گے. فاتحہ، بقرہ، آل عمران، منزل منزل بلندی کی طرف جائیں گے. اور شریعت اسلام کے اندر ہر ہر سورت کی بلندی مسلم ہے، مانی ہوئی ہے. نمبر تین، سورت کے اندر لفظ واو کو بعض حضرات نے اصلی قرار دیا تو اس کا معنی ہو گیا قوت، اور سور البلد سے ماخوذ ہو گیا ہے. سور البلد، جب کسی شہر کی دیوار بن جاتی ہے وہ شہر کا احاطہ ہو جاتا ہے، اور زمین کا ایک خاص ٹکڑا محدود ہو جاتا ہے، تو گویا کہ سورت میں چند آیتیں محدود ہو جاتی ہے. جیسے کہ سورت فاتحہ سات آیتیں اس میں محدود ہو گئے. جس طرح دیوار بننے سے زمین محدود ہو جاتی ہے، محیط ہو جاتی ہے، اس طرح قرآن کی چند آیتوں کا مجموعہ سورت کے اندر محدود ہو جاتا ہے. دوسری بات یہ ہوتی ہے کہ دیوار بننے کی وجہ سے بہت ساری چیزیں اس کے درمیان میں آ جاتی ہے. اس طرح قرآن کی ہر ہر سورت میں بہت سے فوائد، بہت سے علوم گھرے ہوئے ہیں، جمع شدہ ہے. اس اعتبار سے اس کے سور البلد سے ماخوذ مان کے سورت کہا گیا. نمبر چار، بعض حضرات یہ کہتے ہیں کہ یہ محمود الاصل ہے، قلب ہوا ہے. حمزہ کو واو سے بدل دیا گیا ہے، سورتن سے ماخوذ ہے. اور سور تو آپ کو معلوم ہے، کلیم میں سے بقیہ کو سور کہتے ہیں. یہ گلاس کلیم مقدار کا پانی ہے، اس میں سے پینے کے بعد جو بچ گیا اس کو سور کہتے ہیں. تالاب میں سے پیا پھر تالاب میں بچ گیا اس کو سور نہیں کہا جاتا ہے. تو مقدار قلیل میں سے جو بچ جائے اس کو سور کہا جاتا ہے، اور جو بچا ہوا ہوتا ہے وہ ایک ٹکڑا ہوتا ہے. جیسے آپ نے پانی روٹی کھائی اور چھوڑ دی پاؤ روٹی، تو کیا کہ ایک ٹکڑا بچ گیا. تو اس طرح شکرن حمزہ سے اگر ماخوذ مانو تو اس میں ٹکڑے کا معنی آتا ہے. اور قرآن کی ہر ہر سورت قرآن مجید کا ایک خاص ٹکڑا ہے، اس اعتبار سے اس کو سور سور سے ماخوذ مانا گیا ہے، محمود الاصل. نمبر پانچ، بعض حضرات اس کو سورتن سے مستق مانتے ہیں، جس کا معنی آتا ہے مرتبے کے، رتبہ، مرتبہ. اس لیے کہ قرآن کی ہر ہر سورت کا ایک مرتبہ ہے، ایک رتبہ ہے، اور پڑھنے والوں کو بھی جنت میں مرتبے حاصل ہوتے ہیں. نمبر چھ، کامل اوٹنی کو بھی سورت کہا جاتا ہے، ناقل تاما. اور قرآن کی ہر ہر سورت کے اندر اللہ سبحانہ و تعالیٰ نے کامل معانی، مضامین، مفاہیم کو بیان کرنا دیا ہے. بلکہ بعض بعض صورتیں تو ایسی سابقہ پوری پوری آسمانی کتابوں کا لب لباب ایک ایک سورت کے اندر. تو ہر سورت معانی، مضامین، مفاہیم کے اعتبار سے کیسی ہے؟ کامل ہے. नकल तम्मा वाले माने के अतबार से, फिर आयतों की मकदार के अतबार से सूरतें चार किस्म पर मुनकसिम होगी। सूरतों की देखिए बहुत सारी तकसीमें होगी। अब ये पहली तकसीम हो रही है आयात की मकदार के अतबार से। नंबर एक सबए तिवाल, सूरे बरात तक, सूरे बकरा से सूरे बरात तक पहली सात सूरतें, उनको सबए तिवाल कहा जाता है, यानी जिसमें सौ के भी बहुत ऊपर, सौ से बहुत ज्यादा वधारे जाइद आयतें आई है, उनको सबए तिवाल कहा जाता है। नंबर दो मितीन, मिसातुन की जमा मितीन, सूरे बरात के बाद वाली सूरतें जिनमें तकरीबन कमोबेश सौ सौ के इर्द गिर्द की आयतें हैं, उन सूरतों को कहा जाता है मितीन। नंबर तीन मसानी, सा के साथ इन सूरतों के बाद जो सूरतें आती है उनको मसानी कहा जाता है, इसलिए कि उसमें मजामीन की तकरार होती है, एक ही किस्म का मजमून मुकर्रर मुकर्रर बार बार आता रहता है, इसलिए उन सूरतों को कहा जाता है मसानी। नंबर चार मुफस्सलात, अखीर की सूरतें जिनमें बार बार बिस्मिल्लाह के जरिए फैसला होता है, सड़ा नहीं पूरी फिर बिस्मिल्लाह, सड़ा नहीं पूरी फिर बिस्मिल्लाह, बार 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 बिस्मिल्लाह के जरिए फैसला होता रहता है, उनको मुफस्सलात कहा जाता है। इन मुफस्सलात की नमाज में तिलावत के एतबार से फिर तीन किस्में निकलती है। नंबर एक तिवाले मुफस्सल, फिर हुजरात के सूर बुरूज फजर और जोहर में पढ़ना सुन्नत है। नंबर दो औसात मुफस्सल, सूर बुरूज से लेकर बैना लम यकुनिल्लज़ीन कफरू वहाँ तक, जिसको असर और ईशा में पढ़ना सुन्नत है। नंबर तीन किसार मुफस्सल, अखीर की सूरतें लम यकुनिल्लज़ीन के बाद वाली अखीर की सूरतें जिनको मगरिब के अंदर पढ़ना सुन्नत है, ये नमाज के अंदर तिलावत के एतबार से सूरतों की तकसीम है। इसके बाद एक बात और समझे, सूरतों की मजीद तकसीम, कुरान मजीद की नासिख और मंसूख आयतों के एतबार से फिर एक तकसीम और होगी। नंबर एक ऐसी सूरतें जिनके अंदर सिर्फ नासिख आयतें हैं, एक भी मंसूख आयत नहीं है, सब नासिख आयतें, जैसे सूरह फतह, सूरह हश्र, सूरह मुनाफिकून, सूरह तगाबुन, सूरह तलाक, सूरह आला, ये छह सूरतें ऐसी है जिसमें सिर्फ नासिख आयतें आई है, ये पहली किस्म हो गई। नंबर दो वो सूरतें जिनमें नासिख और मनसूख दोनों तरह की आयतें आई है, नासिख आयतें भी है मनसूख आयतें भी है, ऐसी कुल 25 सूरतें कुरान मजीद की है। बकरा, आले इमरान, निसा, माईदा, अनफाल, तौबा, इब्राहिम, मरियम, अंबिया, हज, نور فرقان شعراء احزاب سبا مؤمن زاريات طور مجادلة واقعة نون مزمل مدثر تقرير اور آسرا. یہ 25 صورتیں ہو گئی جن کے اندر ناسخ آیتیں بھی ہیں اور منسوخ آیتیں بھی ہیں. یہ دوسری قسم ہو گئی.